नमस्कार, कार्यक्रम बधिर नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल, समसामयिक विषय वस्तु र घटनाक्रम बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी गोर्खा क्षेत्र नम्बर 2 उम्मेद्वार डाक्टर बाबुराम भट्टराई र अर्थराजनीतिक विश्लेषक हरि रोकासँग कुराकानी गर्दैछौ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको प्रचार प्रसार तीव्र रूपमा अघि बढ़िरहेको छ। पहिलो चरणमा मंगसिर 10 गते हुने चुनावका लागि उम्मेद्वारहरूले चुनावी अभियान निकै अघि बढ़ाइसकेका छन् भने दोस्रो चरणका लागि बिहिबार मनोनयन भएको छ। दोस्रो चरणको मनोनयनसँगै देशैभर चुनावी रौनक छाएको छ। आसन्न चुनावमा केही निर्वाचन क्षेत्रमा निकै रोचक भिडन्त हुँदैछ। उत्तिकै हैसियत भएका दलका नेताहरू एउटै निर्वाचन क्षेत्रबाट चुनावमा उम्मेद्वार बन्दा कसले बाजी मार्ला भन्ने कौतूहलता देखिन्छ। त्यस्तै कौतूहलतापूर्ण क्षेत्र भनेको छ गोर्खा क्षेत्र नम्बर 2। त्यहाँबाट नयाँ शक्ति केन्द्रका संयोजक डाक्टर बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। कुनै बेला एउटै पार्टीमा एउटै भूमिकामा रहेका दुई नेताबीचको चुनावी प्रतिस्पर्धा रोचक बिन्दुतर्फ अघि बढ़िरहेको छ। डाक्टर बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले सहयोग गरेको छ भने नेता श्रेष्ठलाई वाम गठबन्धनको प्रमुख घटक एमालेको साथ छ। आजको कार्यक्रममा हामी डाक्टर भट्टराईसँग कुराकानी गर्दैछौ। हाम्रा गोर्खा सहकर्मी किरण लोहनीले केही बेर अघि डाक्टर बाबुराम भट्टराईसँग कुराकानी गर्नुभएको छ।
चुनावी अभियान कसरी अघि बढ़ाइरहनु भएको छ आफ्नो क्षेत्रमा?
म गोर्खा 2 नम्बर क्षेत्रको निर्वाचन अहिलेसम्म अत्यन्त उत्साहपूर्ण ढंगले नै अगाडि बढ़ेको छ। म गत 1 हप्तादेखि गोर्खामै छु र यहाँका 2 नगरपालिका र 3 गाउँपालिका छन्। तीमध्ये म अलि उत्तरी भेग अलि विकट पनि छ, भोलि पछि यातायातको निम्ति अलि असुविधा पनि हुन्छ। त्यसो भएर माथिल्लो बेल्टमा केन्द्रित छु। म अहिलेसम्म घुमेर आउँदाखेरि म अत्यन्त उत्साहजनक पाएको छु।
मतदाता के भन्छन् अनि यहाँले मतदातालाई चाहिँ के भन्नुहुनु भएको छ?
गोर्खामा म अपरिचित नाम होइन, म यहीँ जन्मेको हुर्केको कर्मथल यहीँ बनाएको, 10 वर्ष संघर्षको क्रममा पनि म यहीँ भएको र 2 पटकसम्म गोर्खाबाट जितेको हुनाले गोर्खाली जनता ले मलाई अत्यन्त माया नै गर्नुहुन्छ। अहिले पनि म जहाँ पुगेँ ठुलो सद्भाव देख्छु र मेरो मुख्य एजेण्डा चाहिँ अहिले के छ भनेदेखि, नेपालमा जुन लामो संघर्षपछि राजनीतिक परिवर्तन भयो र जनताका अधिकार हामीले संविधानमा सूत्रबद्ध गर्यौं, अब तिनको रक्षा गर्दै त्यसमा टेकेर विकास र समृद्धिको दिशामा जाने नै अबको मुख्य एजेण्डा हो। त्यसैले मैले हिजो गोर्खामा रहँदाखेरि पनि अर्थमन्त्री र प्रधानमन्त्रीको रूपमा जुन अत्यन्त महत्वपूर्ण पूर्वाधारहरूको शुरूआत मैले गरेको छु, अति पूर्वाधारलाई पूर्णता दिएर र गोर्खालाई एउटा विकासको मोडेल बनाउने नै मेरो चाहिँ मुख्य चाहिँ एजेण्डा छ। त्यस निम्ति नेपाली काँग्रेससँग चाहिँ हाम्रो सहकार्य छ र यसको चाहिँ अर्थ भनेको चाहिँ राजनीतिक उपलब्धिहरूको चाहिँ रक्षा गर्दै विकास र समृद्धि दिशामा जाने हो र बाँकी काम पूरा गर्नलाई अवसर दिनुहोस् भन्ने नै मैले जनतासँग आग्रह गरेको छु र मैले अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छु।
यो विगतमा यहाँले गर्नुभएका कामहरूको कुरामा मतदाता हो साँच्चै गर्नुभएको हो भन्ने कुरामा कतिको विश्वस्त अथवा त्यसरी कतिको कन्भिन्स छन्?
त्यो त हुनुहुन्छ नि त। गोर्खामा हुन त म एउटा देशकै प्रधानमन्त्री भइसकेको मान्छे, आफ्नो जिल्ला र क्षेत्रको मात्रै कुरा गर्नु त्यति उपयुक्त लाग्न सक्छ, तर गोर्खा जिल्ला नेपालको एउटा मध्यभागमा रहेर पनि विकासमा अलि पछाडि परेकै हो। न्यूनतम पूर्वाधार जस्तै सड़क, बिजुली, पानी, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारहरूको चाहिँ गोर्खामा राम्रो आधार तयार भएको थिएन। म अर्थमन्त्री भएकै बेलामा म एउटा क्षेत्रीय विकास योजनाको चाहिँ एउटा विद्यार्थी, एउटा इन्जिनियर प्लानर पनि हुनुको नाताले मैले नै बुढी गण्डकी, दरौदी, चेपे, मर्स्याङदी र त्रिशूलले घेरिएको जुन गोर्खाको अवस्थिति छ, यी नदी किनार किनारका रणनीतिक बाटोहरू निर्माण गर्ने र उत्तरदेखि दक्षिणसम्म जोड्ने, तिब्बतसम्म जोड्ने बाटो पूर्णता दिने र मध्य पहाड़ी लोकमार्ग गोर्खाको बीचबाट लिएर जाने, यी मुख्य पूर्वाधारमा ध्यान दिनुपर्छ भनेर नै मैले जुन ती बाटोहरू शुरू गरेँ। त्यसले नै गोर्खामा चाहिँ सहायक बाटोहरू निर्माण गर्दै लगेर अहिले कुनै पनि गाउँ बाँकी छैन जहाँ चाहिँ कमसेकम कच्चा बाटो नपुगेको होस्। त्यस हिसाबले पनि अब ती बाटोहरूलाई पक्का गर्ने, 12 महिना चल्ने काम चाहिँ बाँकी छ र त्यो पूरा गर्नको निम्ति चाहिँ जनताले मबाट नै अपेक्षा गरेका छन्। जस्तै उदाहरणको निम्ति गोर्खाको उत्तरी भेगको बारपाक जो भूकम्पको केन्द्रले पनि चर्चित छ त्यो लामो समयदेखि सड़कले जोडिएको थिएन। मेरै पालामा नै दरौदी हुँदै बारपाक लाप्राकसम्मको बाटो जुन बन्यो त्यसले उत्तरी क्षेत्रका जनता अत्यन्त म प्रति चाहिँ सकारात्मक सोच उहाँ राख्नुहुन्छ र चाहिँ भत्सेक पनि उत्तरी गोर्खा अत्यन्त महत्वपूर्ण केन्द्र हो त्यहाँसम्म पनि बाटो थिएन मेरै पालामा त्यहाँ पुग्यो। त्यसैले म ती ठाउँमा पुग्दाखेरि चाहिँ जनताले ती कुरालाई सम्झेको र बाँकी काम पूरा गर्नलाई अवसर दिनुपर्छ भन्ने सोच राखेको मैले पाएँ।
यो घोषणा पत्रको पनि अलिकति प्रसङ्ग उठाउन नयाँ शक्तिको पहिला आयो घोषणा पत्र मतदाताहरू कतिको घोषणा पत्रमा लेखेको कुरा पढ्दो हुन् अथवा पढेको कुरामा कतिको चाहिँ विश्वास गर्दा हुन् यहाँको आफ्नै चाहिँ के छ अनुभव?
घोषणा पत्र नै मुख्य दलहरूको भावी कार्यक्रमको चाहिँ एउटा आधार हो त्यसैले त्यसको आफ्नो ठाउँमा महत्व हुन्छ। मैले सधैँ हिजो माओवादी पार्टीमा छँदा नै घोषणा पत्रको मूल मस्यौदा मैले नै गर्ने गर्थेँ र अहिले नयाँ शक्ति पार्टीको मूल मस्यौदा नै हाम्रो एउटा टिम बनाएर त्यो मार्फत चाहिँ हामीले पूरा गरेका छौँ र सबभन्दा पहिले हामी जारी पनि गरेका छौँ। त्यसप्रतिको प्रतिक्रिया सकारात्मकै छ। त्यसका मुख्य कुरा चाहिँ हामीले हिजोका जुन राजनीतिक उपलब्धिहरू छन् राजनीतिक अधिकार प्राप्तिको जुन सङ्घर्ष छ त्यसको रक्षा गर्दै अब आगामी दिनमा देशलाई चाहिँ छोटो अवधिमा विकास र समृद्धिको दिशामा लिएर जाने पाँच वर्षभित्र चाहिँ एउटा गरिबीको स्तरबाट विकासशील स्तरमा पुर्याउने पन्ध्र वर्षभित्र मध्यम स्तरमा र पच्चिस वर्षभित्र अति उच्च विकसित स्तरमा पुर्याउने भन्ने रणनीतिक खाका अन्तर्गत विभिन्न क्षेत्रगत विकास निर्माणका कुराहरू र केन्द्र प्रदेश र स्थानीय तहका कार्यक्रमहरूको चाहिँ खाका हामीले प्रस्तुत गरेका छौँ। त्यसलाई मानिसहरूले नवीन ठान्नुभएको छ र सकारात्मक ढंगले ग्रहण गरेको मैले पाएको छु।
धेरै जसोले चाहिँ महत्वाकांक्षी भन्छन् नयाँ शक्तिको मात्रै होइन दलहरूका चुनावी घोषणा पत्र चाहिँ महत्वाकांक्षी हुन्छन् त्यसमा चाहिँ फुलबुट्टा भरिया हुन्छ भोलि चाहिँ शासन सत्ता आफ्नै हातमा भए पनि पुरै गर्न नसकिने खालका सपना पनि बाँडिया हुन्छ। यो चाहिँ चुनाव जित्ने रणनीति पत्र जस्तो मात्रै भयो घोषणा पत्र भन्ने खालको कुरा गर्छन् क्या के भन्नुहुन्छ? नयाँ शक्तिले सार्वजनिक गरेको घोषणा पत्रमा भएका कुरा पूरा गर्नलाई कति सम्भव छ कति असम्भव?
महत्वाकांक्षी त हुनैपर्छ। महत्वाकांक्षा भएन भने जीवनमा केही पनि प्राप्त गर्न सकिँदैन। हाम्रो जस्तो अत्यन्त अल्प विकसित अवस्थामा रहेको देश जसको प्रति व्यक्ति आमदानी जम्मा $700 मात्रै छ त्यसलाई कमसेकम दस गुणा नबढाइकन $7,000 नपुर्याएसम्म नेपाल चाहिँ एउटा मध्यम स्तरमा पुग्दै पुग्दै त्यो त हाम्रो अहिलेको आवश्यकतै हो र त्यसको निम्ति कमसेकम दुई दशकसम्म दुई अङ्कको आर्थिक वृद्धि दर हासिल नगरी आर्थिक रूपान्तरण हुँदैन। क्रमिक विकास र एउटा घस्रेर हिँड्ने सर्प चाहिँ घस्रने र कछुवा चाहिँ घस्रने विकास त सधैँ भइराख्छ तर चाहिँ भ्याकुता चाहिँ उफ्रेनेर ठुलो एउटा चाहिँ छलाङ हानेर चाहिँ अगाडि बढ्ने विकासको जुन हामीले कुरा गरेका छौँ त्यसको निम्ति हामीले खास गरेर रणनीतिक क्षेत्रमा केन्द्रित भएर त्यस्तै योजना बनाउनै पर्छ। त्यो सुरुमा महत्वाकांक्षी लाग्छ तर ती वस्तुवादी नै छन्। खास गरी पाँच वर्षभित्र गरिबी स्तरबाट माथि उठ्ने र पन्ध्र वर्षभित्र मध्यम स्तरमा पुग्ने भन्ने त संयुक्त राष्ट्रसंघले निर्धारण गरेको चाहिँ मिलेनियम गोल र सस्टेनेबल डेभलपमेन्ट गोल जुन छ त्यसमा नै आधारित भएको हुनाले त्यसलाई महत्वाकांक्षी भन्न मिल्दैन त्यो वस्तुवादी नै छ।
यो अरू दलका पनि हेर्दाखेरि आर्थिक समृद्धिका कुरालाई आर्थिक वृद्धि दरका कुरालाई गरिबी निवारणका कुरालाई अनि लघु जल विद्युतका कुराहरू ऊर्जा चाहिँ यति उत्पादन गर्ने भन्ने खालको कुरालाई बढी जोड दिए जस्तो छ। आर्थिक समृद्धि होला अनि देशमा चाहिँ राजनीतिक लगायतका खालका स्थायित्वहरू चाहिँ होला नभएको चुनावपछि जस्तो प्रकृतिको सरकार बने पनि त्यो खालको स्थायित्व प्राप्त होला भनेर हामीले के आधारमा विश्वास गर्न सक्छौँ?
पहिलो कुरा त विकासको निम्ति राज्यले सबै थोक गरिदिने भन्ने अवधारणा पनि भेटिक छ। त्यसले हाम्रो विकासको मोडेलमा स्पष्टता हुनु पर्यो। नयाँ शक्ति पार्टी र अन्य दलहरू मुख्य फरक चाहिँ के हो भने हामीले विकासको मोडेलमा स्पष्ट खाका प्रस्तुत गरेका छौँ। नेपाल एउटा भर्खरै एउटा निर्वाहमुखी कृषि अर्थतन्त्र राजनीतिक रूपमा भन्दा सामन्ती प्रणालीको चाहिँ अन्त्य गरेर एउटा राष्ट्रिय औद्योगिक पुँजीवादको दिशामा चाहिँ अगाडि बढ़िरहेको चाहिँ अवस्था छ। त्यसले यस्तो अवस्थामा हामीले निजी उद्यमशीलतालाई प्रशय दिने स्वदेशी र विदेशी लगानीलाई प्रवर्धन गरेर कृषि पर्यटन उद्योग सेवा क्षेत्र पूर्वाधार लगायतका क्षेत्रमा चाहिँ निजी क्षेत्रको सहभागिता अत्यधिक चाहिँ हामीले चाहिँ परिचालन गर्ने र त्यसपछि जुन आर्थिक वृद्धि हुन्छ आर्थिक वृद्धिपछि लगानीकर्ताहरूबाट र निजी उद्यम व्यवसायीबाट कर्ज असुल गरेर करमा कुनै चुहावट नराखिकन भ्रष्टाचार नगरिकन र त्यो रकम चाहिँ सामाजिक न्यायका क्षेत्रमा सामाजिक क्षेत्रमा चाहिँ खर्च गर्ने यो प्रकारको विकासको बाटोमा हामी स्पष्ट हुन जरुरी छ। यसमा चाहिँ अब हाम्रा काँग्रेसका साथीहरू जो अहिले हामी सहकारी गरिरहेका छौँ उहाँको चाहिँ अलि सामाजिक न्यायको पाटोमा अलिकति ध्यान नपुगेको छ देख्ने, जो आफूले कम्युनिस्ट भन्ने पुराना घटकहरू छन् उनीहरूले चाहिँ आर्थिक वृद्धि कसरी हुन्छ भन्ने कुरा, र पहिले त धन आर्जन गर्नु पर्यो, देशको सम्पूर्ण ढुकुटी बन्नु पर्यो, कसरी ढुकुटी बढ्छ, कसरी लगानी प्रवर्तन गर्ने भन्नेतिर उहाँको ध्यान पुग्दैन, खालि चाहिँ कनिका छरी जस्तो चाहिँ सबैलाई बाँडिदिने, यो पनि दिन्छु त्यो पनि दिन्छु भन्ने वितरणमुखी सोच चाहिँ फेरि आफूले कम्युनिस्ट भन्नेहरूमा छ। र नयाँ शक्ति पार्टी स्पष्ट बनाएको भने हामीले पहिले आर्थिक वृद्धि गर्नुपर्छ, धन आर्जन गर्नुपर्छ, सृजना गर्नुपर्छ, निजी उद्यम व्यवसाय प्रशस्त मात्रामा चाहिँ उनीहरूले चाहिँ मुनाफा कमाउने वातावरण दिनुपर्छ, र हामीले मुनाफाको चाहिँ निश्चित अंश चाहिँ तपाईँले करको रूपमा तिर्नुहोस् भनेर चाहिँ हामीले कडाईपूर्वक त्यसलाई असुल्नुपर्छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, र त्यो रकम चाहिँ हामीले सामाजिक न्यायका क्षेत्रमा शिक्षा स्वास्थ्य पूर्वाधारमा खर्च गर्नुपर्छ। यो कुरामा चाहिँ सही जोड चाहिँ अरूको पुगेको म पाउन, नयाँ शक्ति पार्टी नेपालले चाहिँ वृद्धिमा अहिले जोड दिने र वितरणमा ध्यान दिने नीति अहिले लिएको छ। भोलि गएर प्रशस्त मात्रामा वृद्धि भइसकेपछि वितरणमा जोड गर्न सकिन्छ अथवा समाजवादतिर जान सकिन्छ, अहिले नै समाजवाद लागू गर्न सकिँदैन। अहिले भनेको पुँजीकै निर्माण गर्ने, वृद्धिमै ध्यान जोड गर्ने हो, र त्यो मध्येबाट चाहिँ कर चाहिँ कडाईपूर्वक असुल गरेर भ्रष्टाचार नियन्त्रण गरेर सामाजिक न्यायको क्षेत्रमा खर्च गर्ने हो। यो स्पष्टता आवश्यक छ र त्यो चाहिँ हामीले हाम्रो घोषणा पत्र मार्फत दिएका छौँ।
अब यो राजनीतिक प्रणाली जस्तो अहिलेको शासकीय संरचना स्वरूप हेर्दाखेरि यहाँले पनि बेला बखत भन्नुभएको छ कि स्थायी खालको सरकार बन्ने अथवा त्यो खालको मत अङ्कगणित त्यो खालको पुग्ने सम्भावना अलिक कम देखिन्छ भन्नुभएको छ। त्यसो हुँदाखेरि त फेरि राजनीतिक स्थिरता अनि एउटा नीति अर्को दलको अर्को खालको त्यसले झन अस्थिरता पो हुने हो कि
हो। यो संविधानमा एउटा मुख्य त्रुटि र कमजोरी भनेकै हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा एउटा राष्ट्रिय सहमति जुटाउन नसक्नु हो। त्यो कारणले गर्दा अहिले हामी पुरानै यो प्रकारको सुधारीको संसदीय व्यवस्था केही समान समावेशिता सहितको चाहिँ जुन प्रयोग गरेका छौँ त्यसले चाहिँ एउटै पार्टीलाई बहुमत नदिने सम्भावना चाहिँ रहन्छ। त्यसो भए उनीहरूले अहिले गठबन्धन निर्माण गर्ने प्रयत्न पनि त्यसै सुरु भएको छ। तर यो गठबन्धन हुँदैमा पनि स्पष्ट बहुमत आइहाल्छ भन्न सकिँदैन, आइहालेछ भने पनि फेरि दलहरूका चाहिँ आफ्नो खालको सोचको कारणले गर्दा त्यहाँ बीचमा चाहिँ फेरि सरकार चाहिँ बनेर गिर्ने खतरा रहन्छ। त्यस कारणले राजनीतिक स्थिरता र स्थायित्वको समस्या चाहिँ छ। त्यसलाई त अब हामीले एउटा राष्ट्रिय सहमति बनाएर यो निर्वाचन पछि संसदबाट चाहिँ संविधान आवश्यक संशोधन गरेर चाहिँ अगाडि बढ्ने दिशातिर हामी चाहिँ जान सक्नुपर्छ। तर तत्कालको निम्ति चाहिँ अहिले तालमेल गरेर जानुको विकल्प छैन। त्यसै भएको हुनाले नयाँ शक्ति पार्टीले अहिले नेपाली काँग्रेससँग तालमेल गरेको छ। कहिलेको प्रश्न के छ भने वाम भनिने कम्युनिस्टहरूसँग नगरिकन नयाँ शक्तिले किन नेपाली काँग्रेससँग गर्यो भन्ने प्रश्न पनि छ। हामी आफ्नै वैचारिक शैली त हामी वाम लोकतान्त्रिक शक्ति हौ, मूलत त हामी लोकतान्त्रिक हौ, तर हाम्रो ओरिएन्टेसन अभिमुखीकरण चाहिँ फेरि प्रगतिशील अग्रगमनतिर हुन्छ भन्ने अर्थमा वाम लोकतन्त्र भनेका छौँ। तर अहिले यो भर्खर संविधान बनेर कार्यान्वयन गर्नुपर्ने र राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्नुपर्ने निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने जुन अवस्था छ यति बेला चाहिँ नेपाली काँग्रेससँग सहकार्य गरेर जानु नै यो संविधान कार्यान्वयन गर्दै आर्थिक विकासको दिशामा जाने चाहिँ एउटा मार्ग बन्न सक्छ भनेर नै हामीले यो बाटो चाहिँ हामीले लिएका छौँ। त्यस हिसाबले पनि अहिले जुन हाम्रो सहकार्य छ यसले चाहिँ एउटा राजनीतिक सापेक्ष स्थिरता भन्छु म, पूर्ण स्थिरता त म भन्दिनँ, दिएर यो नेपाललाई चाहिँ विकास र समृद्धिको दिशामा लाने ढोका खुल्छ भन्ने मलाई लाग्छ।
यो गठबन्धनको प्रसङ्ग नै आइहाल्यो, चुनाव अघि र अहिले चुनाव पछिका पनि कतिपय घटनाक्रमहरूलाई हेरेर मान्छेहरूले डाक्टर भट्टराईमा अस्थिरता देखियो भन्ने खालको कुराहरू गर्छन्। यहाँकै कतिपय राजनीतिक सहकर्मीहरू, पूर्व सहकर्मी भनौँ, उहाँहरूले कडा खालका टिप्पणी पनि गर्नुभएको छ, उहाँको चरित्रै त्यस्तो हो, प्रवृत्ति नै त्यस्तो हो भन्ने खालको कुरा पनि छ। यसो हेर्दाखेरि वाम गठबन्धनमा फट्टै पुग्नु भएको छ, त्यहाँबाट फेरि निस्किनु भएको छ, अनि त्यसले त्यो त्यो अस्थिरता जस्तो खालको किन त्यसो गर्न पर्या होला भने जस्तो खालको टिप्पणी पनि छ।
होइन, बाबुराम भट्टराईको चरित्र अस्थिर भन्ने कहिले पनि रहेन। ऊ आफू जे भन्छ त्यो गर्छ र आफ्नो ठाउँमा दृढतापूर्वक अडिन्छ भन्ने नै उसको 40 वर्षको इतिहासको चाहिँ परिचय हो। तर आवश्यकता अनुसार नीतिमा चाहिँ फेरि हामीले चाहिँ लचकता लिँदै अगाडि बढ्नुपर्छ। राजनीतिमा रणनीतिमा दृढता, स्ट्राटेजिकमा चाहिँ फर्मनेस, र चाहिँ ट्याक्टिक्स र तत्कालीन कार्यक्रममा चाहिँ लचकता नै एउटा राजनीतिको चाहिँ एउटा सामान्य दिशाबोध हुन्छ। त्यस हिसाबले नै हामीले त्यो गरेका छौँ। जहाँसम्म अहिले हामीले एउटा नयाँ शक्ति पार्टी नेपाल बनाएर एउटा वाम लोकतान्त्रिक राजनीतिक कार्यदिशा हामीले चाहिँ अपनाएका छौँ, अर्थात शुरूको चरणमा राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्दै पछि समाजवादतिर संक्रमण गर्ने भन्ने अर्थमा चाहिँ हामीले एउटा नयाँ बाटो निर्माण गर्न खोजेको हो। त्यो चाहिँ अत्यन्त निजी स्वार्थ र हितमा मात्रै केन्द्रित हुने नवउदारवाद र सबै थोक राज्यले नै नियन्त्रण लिने भन्ने जुन हिजोको स्टालिनवादी समाजवाद हो, यो दुइटै चाहिँ अहिलेको 21 शताब्दीमा उपयुक्त छैनन्। त्यसैले हामीले चाहिँ एउटा निजी स्वतन्त्रतालाई पनि ध्यान दिने र सामाजिक दायित्वलाई पनि हामीले चाहिँ जोड दिने, यसरी चाहिँ अगाडि जानुपर्छ भनेर नै यो एउटा नयाँ धारा हामीले सिर्जना गर्न खोजेका हौँ। सुरुमा नयाँ विचार ल्याउँदाखेरि चाहिँ मान्छेले बुझ्न गाह्रो हुन्छ, यो कहाँ अस्पष्ट भयो, विचारविहीन भयो भन्न पनि मान्छेले सक्छन्। तर यथार्थ त्यस्तो होइन, अहिलेको विश्वमा र नेपालमा अन्तत चाहिने एउटा वाम लोकतन्त्र हुँदै एउटा समावेशी समानुपाती र सहभागितामूलक समाजवादतिर जाने बाटो नै सही बाटो हो भन्ने मलाई लाग्छ। त्यही क्रममा नै अहिले हामीले दुवै पक्षहरूसँग सहकार्य गर्ने कोसिस गरेका हौं। तर आफूलाई एउटा वाम गठबन्धन भन्नेहरूको चाहिँ के देखियो भने उहाँहरूको वाम गठबन्धन भन्दा क्षुद्र चुनावी स्वार्थको निम्ति मात्रै पुरानो स्टालिनवादी ढाँचामा गठबन्धन गर्ने र अत्यन्त षड्यन्त्र जालजेलको तरिकाले चाहिँ अलिकति फरक सोच राख्नेहरूलाई चाहिँ निषेधै गरिहाल्ने र आफ्नै चाहिँ अलिकति जालझेलपूर्ण हरकत गर्ने जुन गतिविधि देखियो त्यसले गर्दाखेरि हामीले उहाँसँग सहकार गर्न नसकेको, अब हामीले नचाहेको होइन, उहाँहरूकै हरकतको कारणले गर्दा हामीले त्यहाँ असम्भव बनाएको हो। र नेपाली काँग्रेस चाहिँ जेसुकै भए पनि उसको एउटा खालको अलिकति उदार प्रकारको लोकतान्त्रिक स्वभाव उसको छ, हो नीतिगत रूपमा कतिपय हाम्रा असहमतिहरू छन्, तर व्यवहार त कमसेकम विचारमा अलिकति फराकिलो हुने, फरक सोचलाई पनि सहन गर्ने त्यो खालको सहिष्णुता चाहिँ नेपाली काँग्रेसमा देखा पर्दछ। त्यही कारणले गर्दा अहिले हामीले सहकार्य गरेका हौँ, हाम्रो गठबन्धन अथवा पार्टीगत एकता नभइकन चुनावी तालमेल हामीले नेपाली काँग्रेससँग गरेका हौँ र यो बिल्कुल स्वाभाविक कुरा हो, किनकि हामी बाह्र बुँदे सहमतिदेखिका सहयात्री हौँ। नेपाली काँग्रेस र तत्कालीन माओवादी मिलेर नै यो चाहिँ शान्ति प्रक्रिया अगाडि बढेको हो। हिजो माओवादी आन्दोलनमा पनि शान्ति प्रक्रियाको चाहिँ मुख्य पैरवी गर्ने व्यक्ति नै म थिएँ र बाह्र बुँदे समझदारीदेखि यता संविधान निर्माणसम्म एउटा अग्रणी भूमिका पनि मैले निर्वाह गरेँ। त्यसर्थमा चाहिँ अहिले नेपाली काँग्रेससँग सहकार्य गर्नु त्यो चाहिँ अन्यथा होइन र अस्थिरता आदि भन्ने जुन आरोप एक थरी लाउने गर्छन् त्यो मेरा पुराना कमी सहकर्मीहरूको असहिष्णुता को चाहिँ एउटा परिचयको, बरु उहाँहरूले निषेधवादी नीति लिनुभएको, स्टालिनले जसरी आफ्नो विरोधीहरूलाई भौतिक ढंगले चाहिँ सफाई गर्थे, यी साथीहरूले चाहिँ एउटा राजनीतिक रूपले नै आफ्नो प्रतिस्पर्धीहरूलाई चाहिँ पुरै चाहिँ सफाई गर्ने अथवा उनीहरूलाई चाहिँ पुरै निषेध गर्ने जुन नीति लिइरहनु भएको छ त्यो चाहिँ नेपालको हितमा छैन र अहिलेको समसामयिक परिस्थिति नीति उपयुक्त पनि छैन।
यो गठबन्धनमा अकस्मात पुग्नु भएको अथवा अनि त्यसपछि चाहिँ नि अकस्मातै निस्किनु भएको जस्तो खालको अवस्था हो कि बीचमा गृह कार्यहरू छलफलहरू भएका थिए र अनि असन्तुष्टि भएपछि निस्किनु भएको, कस्तो थियो परिस्थिति?
असन्तुष्टि पनि होइन, त्यहाँ हामी यो मैले पनि भने यो राजनीतिक अस्थिरताको कारणले गर्दा दलहरूमा चाहिँ गठबन्धन निर्माण गर्ने एउटा चाप चाहिँ बढ्दै आएकै थियो, हो कि आफ्नो पार्टीले मात्रै बहुमत नल्याएपछि अरूसँग मिलेर नै सहकार्य गरौँ बहुमत ल्याउँ भन्ने खालको दुवै कितापट्टि चाहिँ थियो, त्यही क्रममा कुराकानी भइराखेकै थिए। अब हामी चाहिँ संघीय समाजवादी फोरम माओवादी केन्द्र लगायतसँग चाहिँ सहकार्य अगाडि गरेर जाउँ भन्ने कुरामा केन्द्रित थियौं। त्यही बीचमा माओवादी केन्द्र र एमालेको बीचमा चाहिँ पार्टी एकीकरण गर्ने सम्भवको कुराकानी अगाडि बढेछ, हामी पार्टी एकीकरणै गर्ने भन्ने पक्षमा हामी थिएनौं, अहिलेको चुनावी सहकार्य गरेर जाउँ भन्ने हाम्रो सोच थियो। तर त्यति बेला चाहिँ मसँग एउटा आन्तरिक कुराकानी हुने क्रममा के भनियो भने म त पुरै नै कम्युनिस्टहरूकै एउटा केन्द्र बनाएर नेपालको सन्दर्भमा अहिले काम गर्दैन, अन्तर्राष्ट्रिय रूपमा नै हिजोको पुरानो कम्युनिस्ट ढाँचा अत्यन्त केन्द्रीकृत ढाँचा सर्वार वर्ग अधिनायकता भन्ने ढाँचा अहिले विश्वमा चाहिँ काम गर्दैन र नेपालमा नि गर्दैन। हामी सबैले नै एउटा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक तरिकाले अगाडि बढ्ने र उन्नत लोकतन्त्रको अभ्यास गर्दै लोकतन्त्रलाई नै समृद्ध गरेर मात्रै समाजवादतिर जाने एउटा नयाँ बाटो हामी खोजी गरिरहेका छौँ। त्यसले कम्युनिस्टहरू मात्रै आएर समस्या समाधान हुँदैन भन्ने कुरा मैले त्यहाँ राखेँ र त्यहाँ मलाई केही वरिष्ठ नेताहरू चाहिँ होइन जाने त्यतापट्टि नै हो, अब हामी पनि यो पुरानो कम्युनिस्टको ढाँचा हामी रहँदैनौँ, हामी पार्टीको नामहरू पनि हामी सब बदल्छौँ र नयाँ ढंगले हामी जाने हो भन्ने कुराको आश्वासन मलाई दिएको थियो। म त्यो एउटा सहज विश्वासमा चाहिँ म त्यहाँ उहाँहरूसँग सहकार्यमा चाहिँ सहमत भएँ, तर पछि के देखा पर्यो भने उहाँहरूको चाहिँ त्यस्तो चाहिँ देखिएन, तत्काल चुनावी लाभ हानिको निम्ति नै उहाँहरू चाहिँ बढी केन्द्रित भएको देखिसकेपछि नयाँ शक्तिको जुन निर्माणको चाहिँ औचित्य थियो त्यो त नरहने देखियो, त्यसो गर्नु उपयुक्त हुँदैन, देशको दीर्घकालीन हितको निम्ति अब पुरानै कम्युनिस्ट ढाँचामा मात्रै देशलाई अगाडि बढाउन सकिँदैन, किनकि खास गरी एउटा निजी उद्यमशीलताको प्रवर्धन नगरिकन स्वदेशी विदेशी लगानी नल्याइकन देशको विकास गर्न सकिन्न, फेरि देशको भू राजनीति अत्यन्त जटिल छ, उत्तर र दक्षिणको चेपमा हामी छौं, एउटा सन्तुलित ढंगले अगाडि जान सकेनौं भने देश फेरि द्वन्द्वमा फस्ने खतरा हुन्छ, कुनै पनि लगानी स्वदेशी विदेशी परिचालन नहुने र आर्थिक वृद्धि हुनुको साथै यो चाहिँ अधोगतितिर जाने खतरा हुन्छ भन्ने सोचका साथ नै यो नीतिगत कारणले नै हामी फेरि नयाँ शक्ति पार्टी स्वतन्त्र ढंगले अगाडि बढ्न खोजेको हो, हामी कसैको विरूद्धमा हामी गएका होइन।
अब काँग्रेससँग गठबन्धन अथवा तालमेल भनौँ, त्यसलाई तालमेल भएको छ गोर्खा र रसुवामा, गोर्खाकै हकमा हिजो मात्र एउटा पत्रकार सम्मेलन गरेर काँग्रेसका निष्ठावान भन्ने आफूलाई निष्ठावान भन्न रुचाउने र द्वन्द्व पीड़ित कांग्रेस परिवारजनहरूले भोट हाल्दैनौ कि भन्ने संकेत गरेका छन्। यद्यपि स्पष्ट रूपमा त्यस्तो कुरा छैन, यदि त्यो संकेत गरेकै कुरा व्यवहारमा भोलि गरे अथवा गर्लान् अथवा नगरून् भन्नका लागि यहाँले के सोचिरहनु भएको छ?
मलाई त्यस्तो हुन्छ भन्ने लाग्दैन। नेपाली कांग्रेस एउटा लोकतान्त्रिक मूल्य मान्यतामा हुर्केकै पार्टी हो, उहाँहरूका आफ्नै खालका विचारहरू व्यक्त गर्ने त्यो म सुरुदेखि नै देख्छु त्यहाँ नेपाली कांग्रेसभित्र। अहिले कम्युनिस्ट पार्टीभित्र चाहिँ त्यो कुरा लुकाइन्छ, भित्रभित्रै राखिन्छ, तर कांग्रेसले चाहिँ आफ्नो कुरा खुला रूपमा बाहिर व्यक्त गर्छ, फरक त्यति मात्रै हो। त्यसैले एउटा लोकतान्त्रिक पार्टीभित्र आफ्नो विचारहरू व्यक्त गर्नु अन्यथा चाहिँ होइन, कतिपय कुरामा असन्तुष्ट हुन पनि सक्छन्। फेरि हिजो माओवादी र कांग्रेसको बीचमा चाहिँ अलिकति द्वन्द्व पनि भएकै हो हिजोको जनयुद्धकालमा, त्यसैले गर्दा कतिपय परिवारका ती पीड़ाहरू पनि छन्। दुई तर्फ छ, राज्यतर्फबाट चाहिँ मारिएका बेपत्ता पारिएका माओवादी सम्बद्ध परिवारहरू र विद्रोहीको तर्फबाट चाहिँ हत्या हिंसामा पारिएका चाहिँ नेपाली कांग्रेसका परिवारहरूका पीड़ाहरूको सम्बोधन हामीले गर्नुपर्छ र त्यसको हल भनेको सत्यनिरूपण तथा मेलमेल आयोग मार्फत त्यसलाई चाहिँ हल गर्ने हो। र चाहिँ हामीले चाहिँ हिजोको कुरालाई चाहिँ फर्गिभ एन्ड फर्गेटको नीति अन्तर्गत बिर्सेर चाहिँ क्षमा गर भन्ने नीति अन्तर्गत नै हामी जानुपर्छ। त्यस हिसाबले नै हामीले कुराकानी गरिरहेका छौँ र हिजो गोर्खामा केही साथीहरूले त्यो कांग्रेसका साथीहरूले गर्नुभएको विचारले मैले अन्यथा मान्ने त्यो स्वाभाविक ढङ्गले आफ्ना विचार उहाँले व्यक्त गर्नुभएको हो। तर यो हाम्रो जुन चुनावी तालमेललाई उहाँले स्वागारे जानुहुन्छ, किनकि यो लोकतन्त्रको समृद्धिकरणकै निम्ति देशलाई चाहिँ एउटा शान्ति संविधान लाइकको रक्षा गर्दै विकासको दिशामा जानकै निम्ति यो तालमेल भएको छ भन्ने कुरा उहाँले बुझ्नुभएको छ। त्यसैले हामी यसलाई चाहिँ सल्ट्याएर हामी जान्छौँ, ठूलो समस्या हुँदैन।
अब यो द्वन्द्व प्रभावितको मात्रै भएन, आम अरू साधारण कांग्रेस कार्यकर्ताहरूले पनि डाक्टर भट्टराईलाई भोट किन हाल्ने?
मैले 64 सालको निर्वाचनमा नेपालमै सबभन्दा अत्यधिक मत ल्याएर 46,000 मत 82% मत ल्याएर मैले जितेँ। त्यो तत्कालीन माओवादीको भोट मात्र थिएन, नेपाली काँग्रेसको पनि ठूलो हिस्सा चाहिँ त्यसमा थियो। त्यसैले मैले व्यक्तिगत रूपमा पनि हिजोदेखि जुन हामी गोर्खामा भिजेर काम गरेको छु, मैले 26 सालमा एसएलसीमा बोर्ड फर्स्ट भएदेखि नै म एउटा घर घरमा बच्चा बाल बच्चाहरूसँग परिचित एउटा नाम छु। र पछि पनि मैले कुनै चाहिँ भ्रष्टाचार गरिनँ, कुनै चाहिँ आफ्नो चाहिँ व्यक्ति निजी सम्पत्ति कमाउने काम गरिनँ, एउटा सादा जीवन बिताएर म हिँडिराखेको छु। गोर्खामै चाहिँ मेरो पोर्टफोलियो एउटा चाहिँ भिचालले भत्किएको घर बाहेक मेरो कहीँ पनि सम्पत्ति चाहिँ छैन। र त्यो कुरा उहाँले बुझ्नु भएको छ। र हिजो पनि मैले काम गर्दाखेरि कसैले पक्षपात नगरिकन यो बाटाघाटा पुलपुलेसा लगायत पूर्वाधार निर्माण गर्ने शिक्षा स्वास्थ्यमा ध्यान दिने जुन कुरा निस्वार्थ ढङ्गले गरेको छु त्यो पनि उहाँले देख्नुभएको छ। त्यसरी हेर्दाखेरि चाहिँ नेपाली काँग्रेस एमाले र माओवादी केन्द्रसँग सम्बन्धित सबै जनताले चाहिँ मलाई चाहिँ निजी व्यक्तिगत रूपमा पनि माया गर्नुहुन्छ भन्ने मलाई लाग्छ। र त्यसैले यही हिजोकै म माथिको जुन एउटा विश्वास छ र मैले पनि उहाँहरूको निम्ति सबै जुन काम गर्दै आएको छु त्यही आधारमा उहाँहरूले चाहिँ मत दिनुहुन्छ र मलाई चाहिँ अत्यधिक मतले जित्छु भन्ने मलाई विश्वास छ।
डाक्टर साहब, अब अन्तिममा चाहिँ धेरैजसो मतदाताको बुझाइ हुन त हो, गर्नुभए पनि हो, तर अब गर्ने बाटो के? तपाईँको प्रतिस्पर्धी जस्तो नारायण काजी श्रेष्ठ प्रकाश, उहाँको जुन दल छ, जुन गठबन्धन छ, त्यसले त भोलि सत्ता आफ्नो हातमा लिन्छ, उहाँ पनि व्यक्तिगत रूपमा ठुलै पदमा पुग्ने सम्भावना भएको। डाक्टर भट्टराई एकजनाले जितेर के हुन्छ भन्ने थुप्रै मतदाताको बुझाइ छ, अन्तिममा भनिदिनुहोस् न।
म एक्लै छैन, पहिलो कुरो त नयाँ शक्ति पार्टी छ र हामीले नेपाली काँग्रेससँग सहकार्य गरेर हामी अगाडि बढ़िरहेका छौँ। त्यस अर्थमा म एक्लै छैन, पहिलो कुरा त्यो कुरो बुझिदिनु पर्यो। र पहिलो कुरा फेरि मैले गोर्खामा जुन विकास निर्माण कामहरू शुरू गरेको छु, म एउटा पूर्व प्रधानमन्त्री पनि भएको हैसियतले त्यसै पनि मेरो सामान्य व्यक्तिको भन्दा चाहिँ अलिकति हैसियत माथि नै हुन्छ। त्यस हिसाबले पनि विकास निर्माणको निम्ति मैले लिने पहल अरूले गरेको भन्दा बढी सार्थक र प्रभावकारी पनि हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ मैलाई जिताएर गोर्खाली जनताले जिल्लाको विकासमा र आफ्नो क्षेत्रको विकासमा चाहिँ बढी नै चाहिँ उपलब्धि हासिल गर्न सक्नुहुन्छ भन्ने विश्वास म उहाँले दिलाउन चाहन्छु। र मैले निस्वार्थ ढङ्गले नै सेवामा लाग्ने भएको हुनाले र भोलि सबै दलहरूसँग सहकार्य गरेर मुख्यतः नेपाली काँग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता भएको हुनाले भोलि पनि जुनसुकै परिस्थितिमा पनि मैले एउटा प्रभावकारी भूमिका खेल्न सक्छु र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि मेरो आफ्नै खालको चाहिँ पहुँचहरू जुन छ परिचय छ त्यसले पनि यहाँ विकास निर्माणको निम्ति लगानी ल्याउनको निम्ति मद्दत गर्छ। त्यस अर्थमा चाहिँ ममाथि चाहिँ जनताले गरेको लगानी खेर जाँदैन र त्यो चाहिँ देश र जनताको र जिल्लाको निम्ति हितकारी नै हुन्छ भन्ने मलाई लाग्छ।
जाँदा जाँदै चाहिँ चुनावको खर्च वर्षको कुरा, हिजो आज त करोड नबोकी चुनाव जित्न सकिन्न भन्ने बुझाइरहेछ। यहाँले त सामाजिक सञ्जालमा सहयोग गर्नुहोस् पनि भन्नुभएको थियो, त्यसको व्यवस्थापन कसरी भइरहेछ, कति पैसा जम्मा भएको छ खातामा खालको त्यस्तो केही बुझ्नु भएको छ?
हो, अलिकति खर्चिलो चाहिँ चुनाव अलिकति हुँदै गएकै छ, किनकि पहिले राजनीतिक मूल्य मान्यता र आधारसँग प्रेरित भएर लाग्ने जुन परिपाटी थियो अलिकति त्यो अलिकति स्खलन भएको र एउटा भौतिक उत्प्रेरणा र अलि उपभोक्तावादी प्रवृत्ति चाहिँ अगाडि बढेको अवस्था चाहिँ सही नै हो। तैपनि अब हामीले त्यसलाई चाहिँ सबै एकैचोटि रोक्न पनि सक्दैनौँ, त्यसरी पहिलेभन्दा अलिकति खर्चिलो पनि छ। तर म आफूले चाहिँ आफ्नै साथीभाइहरूसँग सरसहयोग मागेर र सार्वजनिक ढङ्गले पनि मैले आह्वान गरेर खर्चको जोखो गर्दै गएको छु र सकेसम्म कम खर्चमा चाहिँ मैले आफ्नो चाहिँ निर्वाचन खर्च चाहिँ सम्पन्न गर्ने चाहिँ मैले प्रयत्न गरेको छु। धेरै धेरै धन्यवाद यहाँले।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले गोर्खा क्षेत्र नम्बर 2 का उम्मेद्वार डाक्टर बाबुराम भट्टराईसँग कुराकानी गर्यौं। कार्यक्रममा दलहरूको घोषणा पत्रबारे अर्थ राजनीतिक विश्लेषक हरि रोक्कासँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्राम पछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रमको पहिलो भागमा आसन्न प्रतिनिधि सभा चुनावको सर्वाधिक रोचक भिडन्त बनेको गोर्खा 2 का नयाँ शक्ति तथा नेपाली काँग्रेसका संयुक्त उम्मेद्वार डाक्टर बाबुराम भट्टराईसँग कुराकानी गर्यौं। अब हामीसँग हुनुहुन्छ अर्थ राजनीतिक विश्लेषक हरि रोका। उहाँसँग साथी मदन पौडेलले दलहरूको महत्वाकांक्षी घोषणा पत्रबारे कुराकानी गर्नुभएको छ।
किन घोषणा पत्र चाहिँ दलहरूले यसरी चाहिँ ठूलो सपना बाँडेर बनाउँछन्?
अहिले चाहिँ सबभन्दा पहिलो कुरा, पोलिटिक्सले इकोनोमीलाई गाइड गर्छ भन्ने खालको कुरा, राजनीतिले अर्थतन्त्रलाई समाज व्यवस्थालाई निर्देशन गर्छ भन्ने कुरा चाहिँ हाम्रा नेताहरूले बिर्से। त्यो बिर्सिएको कारणले गर्दाखेरि घोषणापत्र सैद्धान्तिक वा वैचारिक पाटोमा हुँदैनन्, त्यो प्रोग्रामेटिक पनि हुँदैन, अनि यसले तपाईँको चाहिँ समस्या क्रिएट गर्छ। अनि सबैले तपाईँको चाहिँ मतलब विकास गर्ने भनिरहेछन्, काँग्रेसले पनि विकास गर्ने भन्छ, एमाले पनि विकास गर्ने भन्छ, माओवादीले पनि विकास गर्ने भन्छ, वा अर्को विकासे दलले पनि विकास गर्छ नै भन्छ। तर विकास कसका लागि गर्ने, विकास कसरी गर्ने, विकास कुन ढाँचामा हुन सक्छ, त्यसका पनि तपाईँको चाहिँ धेरै खालका मोडेलहरू हुन्छन्। ती मोडेलहरू कुन मोडेल छान्ने भन्ने बारेमा राजनीतिक दलहरू चाहिँ प्रष्ट छैनन्। त्यस कारणले गर्दाखेरि उनीहरूले जुन घोषणापत्र बनाउँछन् तिनीहरू कुनै विचारमा आधारित, कुनै तथ्य तथ्याङ्कमा आधारित हुँदैनन्। यो चाहिँ पपुलिस्ट हुनको लागि मात्रै गर्ने हो। पपुलिस्ट भनेको घोषणा गरिदिने, भनिदिने र लागू नगर्ने भन्ने अर्थमा जान्छ।
जस्तो चुनावमा चाहिँ यस्ता पपुलिस्ट नाराले चाहिँ भोटमा के असर पार्छ त?
असर त अहिले पार्नै छोड्यो, किनभने तपाईँको चाहिँ जस्तो हामी कहाँ सबैले रियलाइज गरेको, महसुस गरेको कुरा के हो भने निर्वाचन महँगो भयो, होइन? सबैले भन्ने गरेको, इभेन पार्टीका नेताहरूले पनि भनेको सुन्नुभयो होला, मैले पनि सुनेको छु। तर किन महँगो भयो? महँगो हुनु भनेको मतलब त सर्वसाधारणको हातबाट शक्ति तपाईँको ठुला बडामा पुग्नु हो, धनी कहाँ पुग्नु हो, र धनीले राख्ने वा धनीको प्रजातन्त्र भनेको कस्तो हुन्छ भन्ने कुरा तपाईँ हामीले पहिले पनि बुझेका थियौँ, र अहिले पनि तपाईँको चाहिँ त्यो बिस्तारै सर्दै 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 यो 30 वर्षको अवधिमा धनी कहाँ पुग्यो, त्यो धनी कहाँ किन पुग्यो, र गरिबले राजनीति गर्न नसक्ने खालको वातावरण किन बन्यो, त्यो चाहिँ तपाईँको घोषणा फेरि नयाँ एउटा घोषणापत्रमा हुनु पर्थ्यो। त्यो कुनै पनि पार्टीको घोषणापत्रमा छैन, त्यो खोजी नै हुँदैन किन पुग्यो भनेर। किनभने तपाईँको चाहिँ कसका लागि किन भनेर जुन अघि हामीले प्रश्न गर्यौँ, त्यो प्रश्नको उत्तर अहिले पनि कसका लागि राजनीति गरे, कसका लागि विकास चाहिएको, कसलाई तपाईँको शिक्षा र स्वास्थ्यको आवश्यकता छ भन्ने कुराको निर्क्योल गर्न नसकेर यस्ता कुराहरू हुन्छन्।
व्यवहारिक जुन पूरा हुन सक्ने खालका चाहिँ कुराहरू हुन्छन् नि, विकासका कुराहरू, नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने कुराहरू, यी चाहिँ घोषणा पत्रमा किन हटाएनन्?
त्यसको दुईटा कारणहरू छ। एउटा कारण के छ भन्नुहुन्छ भने घोषणा पत्र तपाईँ कतिले पढ्छन् भन्ने कुरा हो। मैले अहिलेसम्म भोगे अनुसार देखे अनुसार के हो भन्नुहुन्छ भने घोषणा पत्र अधिकांश नेताहरूले पढ्दैनन्। उम्मेद्वार आफैलाई पनि त्यो थाहा हुँदैन, उसले त्यसबारेमा बोल्दा पनि बोल्दैन। उसले भाषण एउटाले अर्को पार्टीलाई गाली गर्ने हो। उसले तपाईँको त्यो तलको मान्छेलाई आवश्यकता परेको के हो, जस्तो हामी कहाँ अहिले सबैभन्दा मुख्य कुरा आम मान्छेले आफ्ना छोराछोरी पढाउनु पर्छ भन्ने जान्या छ, सबैलाई रहर छ आफ्ना छोराछोरीहरू पढुन्, जान्ने हुन्, राम्रो हुन्, असल काम पाउन्, असल पैसा कमाउन्, असल जीवन होस् भन्ने खालको कुरा सबै मान्छेले बुझेका छन्। तर स्कूल किन महँगो हुँदैछ भन्ने बारेमा, स्कूल जान किन कठिनाइ भएको छ, बाबाआमाले बिहान बेलुका तपाईँको चाहिँ 24 घण्टामा 18 घण्टा खर्दा पनि आफ्ना छोराछोरी पढाउन किन राम्रो स्तरीय शिक्षा पढाउन सकिरहेका छैनन् भन्ने बारेमा हाम्रो खोजी नीति छैन। हाम्रो मिडियाले पनि त्यो खोजी गर्दैन, हाम्रो तपाईँको चाहिँ मतलब समाजका समाज वैज्ञानिकहरूले पनि गर्दैनन्, राजनीति शास्त्रीहरूले पनि गर्दैनन् र राजनीतिज्ञहरूले पनि गर्दैनन्। हाम्रो यो समस्या तपाईँको चाहिँ तपाईँले मिडियाले वा तपाईँको चाहिँ समाजशास्त्रीले, राजनीति शास्त्रीहरूले वा समाजका प्रबुद्ध वर्गहरूले पनि यो कुरा नगरेपछि तपाईँको राजनीतिज्ञहरूलाई खुला छुट्छ र उनीहरू तपाईँको चाहिँ पपुलिस्ट कुरा गर्छन्, बेसी कुरा गर्दैनन्।
अनि यी पपुलिस्ट कुरा, यी घोषणा पत्र व्यवहारिक हुने गरी कार्यान्वयनमा ल्याउने गरी अब चाहिँ के गर्ने?
इन्टरभेन गर्ने हो, त्यो चाहिँ मिडियाले इन्टरभेन गर्नुपर्ने हो। सबभन्दा धेरै मिडियामा तपाईँको चाहिँ चाकरी गर्ने होइन मिडियाले, मिडियाको काम तपाईँको चाहिँ तिमी सिरियस किन भएनौ भन्ने खालको कुरा ल्याउने हो, तिमीले तपाईँको चाहिँ विकास कसका लागि गर्ने हो भन्ने कुरा ल्याउने हो। 99% मान्छेहरूका लागि नगरेर 1% मान्छेहरूको लागि मात्रै विकास गर्ने हो भने त्यस्तो विकासले काम गर्दैन। सबैलाई दरिद्र बनाएर थोरै मान्छेहरूको हातमा मात्रै पैसा हुने होइन, त्यस्तो खालको कुराले मात्रै काम गर्दैन। जस्तो धनी मान्छे आयो जो तपाईँको अरबमा खेल्छ होइन, अनि वैदेशिक व्यापार वा उसमा चाहिँ काम गर्छ, उसका सबै छोराछोरीहरू बाहिर बसिरहेका छन्, उसलाई तपाईँको नेपालको पोलिटिक्स गर्नु भनेको मतलब समाजलाई समृद्ध बनाउनको लागि होइन, उसको ऊ आफू समृद्ध हुनको लागि र टाढा बसेका छोराछोरीहरूका लागि एउटा बन्दोबस्त, 2 महिनाको बन्दोबस्त गरिदिनको लागि हुन्छ। त्यस कारणले गर्दाखेरि यो कन्ट्रास्ट जुन हो, त्यो कन्ट्रास्टलाई कसले कसरी भनिदिने, कसले कसरी उजागर गरिदिने भन्ने कुरा मिडियाले सबभन्दा बढ्ता गर्नुपर्ने हो होइन, लेख्ने मान्छेले त्यस्तो गर्नुपर्ने हो, क्रिटिक्सवालाहरूले त्यस्तो गर्नुपर्ने होइन, जसले तपाईँको समाजलाई समाजको रूपान्तरणको पक्षमा कुरा गर्छ त्यसले खुला खुलेर कुरा गर्नुपर्ने हो। यस्तो खालको कुरा हामी कहाँ हुँदैन।
जस्तो तपाईँले जो भन्नुभयो नि दलका चुनावी घोषणा पत्र आकाशे कुरा भन्नुभयो नि, यसको अर्थ के राख्छ यसले?
आकाशे कुरा भनेको पपुलिस्ट हो, पपुलिजम हो। पपुलिजम भनेको के भन्दाखेरि हावा कुरा गरिदिने होइन। जस्तो तपाईँलाई म बाटो बनाइदिन्छु भने, जस्तो मेरै गाउँ जाने बाटो, जस्तो तपाईँलाई भनौँ मतलब गाईघाटबाट सदरमुकाम, हाम्रो दिक्तेल सदरमुकाम हुँदै सोलु जोड्ने भन्ने बाटो 22 वर्ष सुरु भएको बनेन होइन, अहिलेसम्म बनाएको छैन, अहिलेसम्म पुल बनेन। त्यो वास्तवमा तपाईँको चाहिँ त्यो सुरु हुँदाखेरि त्यो साँच्चै भन्नुहुन्छ भने 3 वर्ष 3.5 वर्षमा बनिसक्नु पर्थ्यो।
त्यति
पहिले घोषणा पत्रमा पर्छ त्यो तपाईँको चाहिँ मतलब यो होइन, बजेटमै पर्छ तर गर्दैन। हेर्नुहोस् हामी कहाँ तपाईँको चाहिँ मतलब फ्याक्ट्स एन्ड फिगर्स के हो भन्ने कुरा थाहा छैन, हामी कहाँ समाजलाई कहाँनिर आवश्यक पर्ने हो, बाटो, पुल, पुलेसा, व्यापार होइन, त्यो पोलिटिकल इकोनोमी हुन्छ, जसको पनि बाटोको पनि हुन्छ, घरको पनि हुन्छ, तपाईँको चाहिँ स्कुल खोल्ने कुराको पनि हुन्छ, अस्पताल खोल्ने कुराको पनि हुन्छ पोलिटिकल इकोनोमी। त्यो पोलिटिकल इकोनोमी त तथ्य र तथ्याङ्कमा आधारित हुनुपर्छ र त्यो तथ्य र तथ्याङ्कमा हाम्रा सबै तथ्य तथ्याङ्कहरू तपाईँको झुटमुटमा हुन्छ, बनाइन्छ होइन। हामी कहाँ सत्य कुरा गर्नको लागि राष्ट्र ब्याङ्कले गरेको मेजरमेन्ट कति सत्य हो हामीलाई पत्याउनलाई गाह्रो छ। हाम्रो स्ट्याटिस्टिकल ब्युरोले जुन ल्याउँछ आँकडाहरू ती साँच्चै सत्यमा आधारित छन् छैनन् भन्ने कुरा पत्याउनलाई गाह्रो छ। हाम्रा सबै तथ्यहरूमा बडा गाह्रो छ, त्यही कुरा त्यही तथ्यमा आधारित भएर तपाईँको चाहिँ हाम्रा घोषणा पत्र बनाउनेले बनाउँछन् अनि हाइपलाइन कुरा गरिदिन्छन्। कसका लागि गर्ने भन्ने कुरा हो, कुनै टुङ्गो छैन।
नागरिकको भूमिका चाहिँ के हुन्छ त यस्तो अवस्थामा?
यस्तो अवस्थामा तपाईँको चाहिँ मतलब अब त्यही अहिले त महँगो भने चुनाव महँगो भयो भन्नुको अर्थ भनेको अरू बेला तपाईँको चाहिँ राष्ट्र नेताहरूले चाहिँ दुहुन्छन्, यतिखेर जनताको भूमिका ती नेतालाई दुहुने होइन, त्यो पनि बाठाहरूले दुहुने हो भनेको कार्यकर्ता भएर दुहुने, त्यहाँबाट अर्को एउटा अलिकति मतलब गाउँको मुखिया छ भने मुखिया भएर दुहुने, वा तपाईँको फलाना यति ठाउँमा मेरो भोट छ मलाई चाहिँ यति दिन्छौ भने गर्ने भन्ने खालको दुहुनेमा भएको छ। तर सरासरी त्यो चाहिँ आफूमाथि नै लात मार्नका लागि त्यो चाहिँ भोट बिक्री भए जस्तो हो। त्यस कारणले गर्दाखेरि सबभन्दा पहिलो कुरा त सजग हुनु पर्यो, हुइज हु भन्ने थाहा पाउनु पर्यो, को के हो, कसका लागि आयो, किन आएको भन्ने प्रश्न गर्नु पर्यो, उसले गर्छ के भन्ने खालको कुरा गर्नु पर्यो, उसको चार वर्षसम्म पाँच वर्षसम्म गर्ने काम के हो, त्यो साँच्चै घोषणा पत्रमा आधारित भएर गराएको छैन, त्यो सोध्ने कुरा हो। जनताले भन्नु पर्यो तैँले आफ्नो घोषणा पत्र आफै पढाएको छैनस्, त्यो कसरी पुरा गर्छ भनेर सोध्नु पर्यो, जनताको भूमिका त्यो जान्नलाई कोसिस गर्नु पर्यो। हामी धेरै कुरा जान्दछौँ, हाम्रा नेपालीहरूले नजाने धेरै कुरा कम छन् होइन, अहिले धेरै मान्छेले धेरै कुरा जानेछन्, रेडियोको सूचना आउँछ, रेडियोबाट सूचना सुनिरहेछन् होइन, पत्र पत्रिकाहरू जान्छन् त्यो पत्र पत्रिकाहरू चाहिँ सुनिरहेछ, अखबारहरू जान्छन् वा तपाईँको अरू धेरै कुराहरू धेरै मान्छेहरू जान्छन्, सूचनाको अभाव होइन, तर सूचना सङ्कलन गरेर त्यसको एनालाइसिस गर्नु पर्यो, त्यसको विश्लेषण गर्नु पर्यो, त्यो संश्लेषण गर्नु पर्यो, र तपाईँको चाहिँ समाजमा को ठिक र को बेठिक भन्ने कुरा छुट्याउनु पर्यो। हामीले सामान्यतया मतलब सामान्य मान्छेले गुरु गोबर छुट्याउँछौँ नि हामीले होइन, किन छुट्याउँछौँ भन्दाखेरि त्यसले तब त्यसको दुर्गन्धको कुराले पनि होइन, सुगन्ध र दुर्गन्ध के हो भन्ने कुरा थाहा पाउनु पर्यो, त्यो मेलो पाउनुपर्छ।
अर्थ राजनीतिक विश्लेषक हरिरोका उहाँसँगको कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आजको कार्यक्रममा हामीले गोर्खा क्षेत्र नम्बर दुईका उम्मेद्वार डाक्टर बाबुराम भट्टराई र राजनीतिक विश्लेषक हरिरोकासँग कुराकानी गर्यौं। उहाँहरूलाई धन्यवाद दिँदै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।